पॉलिसी डायलॉग को साथ में
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समृद्ध नेपाल को लागि नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो किनकि यसमा सबै छ
www.nepalwatch.com
नमस्कार पोलिसी डायलग 2022 मा स्वागत छ म गोविन्द राज पोखरेल नेपाल वाच मल्टिमिडिया प्रालीको प्रस्तुति पोलिसी डायलग 2022 समृद्धिका लागि संचार पैरवी अभियान हो यो अभियान अन्तर्गत आज हामीले नेपालमा प्राविधिक शिक्षाका समस्या यसले पुर्याइरहेको योगदान यो क्षेत्रमा देखिरहेका नीतिगत अस्पष्टता का बारे में छलफल र बहस गर्ने छौं र यसको लागि आज मैले त्यही क्षेत्रसँग लामो समयसँग संलग्न रहनु भएको दुई जना विज्ञलाई बोलाएको छु र मसँग हुनुहुन्छ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा लामो समयसम्म प्राध्यापन गर्नुभएको र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै संघ संस्थाहरूसँग संलग्न रही कार्य गर्नुभएको प्राध्यापक प्रमोद बहादुर श्रेष्ठ त्यस्तै हामीसँग हुनुहुन्छ नेपालको प्राविधिक प्रशिक्षण प्रतिष्ठान जसलाई हामीले सर्टकरीमा टीआईटीआई भन्छौँ त्यसको पूर्व कार्यकारी निर्देशक अकिम श्रेष्ठजी हुनुहुन्छ यहाँहरूलाई यस कार्यक्रममा स्वागत छ सर्वप्रथम म प्रोफेसर प्रमोद बहादुर श्रेष्ठजीसँग प्रश्न राख्न चाहन्छु नेपालमा अहिले 15 वर्षभन्दा माथिका करिब 2.7 करोड मानिसहरू छन् जसमध्ये जम्मा 34% मात्रै रोजगारी छन् र यी तथ्याङ्कले के देखाउँछ भने त्यत्रो संख्यामा जुन बेरोजगार भएका छन् अब हेर्दाखेरि करिब करिब 35% जोसँग शिक्षा पनि छैन जोसँग रोजगारी पनि छैन जसले कुनै सिप पनि हासिल गरे त्यस्तो जनसङ्ख्या छ अब यो यहाँको नेपाल र नेपाल बाहिरको क्षेत्रमा काम गर्नुभएको छ नेपालको अवस्था ठ्याक्कै कस्तो हो
धन्यवाद गोविन्दजी अब नेपालको अवस्था हेरिदियो भने हामीले जुन यहाँले आँकडा दिनुभयो नि 15 देखि 64 एजको पपुलेसन अब यसलाई के गर्छ अन्तर्राष्ट्रिय मान्यता अनुसार हामी चाहिँ डेमोग्राफिक डेभिडेन्ट भन्छौँ हामी त्यसले के देखाउँछ भने यो वर्किङ एज 15 देखि 64 यदि यसको ग्रोथ टोटल पपुलेसनको ग्रोथभन्दा बढी छ भने त्यो देशले डेमोग्राफिक डिभिडेन्ड पाउँछ अब हामीले त्यो डेमोग्राफिक डिभिडेन्ड पाइसकेको छौँ किनभने तपाईँको त्यो वर्किङ एजको पपुलेसन अहिले अघि भन्नुभयो अहिले वर्किङ एजको पपुलेसन अन्दाजै 61% छ टोटल त्यसलाई यदि व्यवस्थित गर्ने हो भने हामीले के हेर्नुपर्छ भने
2.7 करोड जति
अब हामीले त्यो अन्तर्राष्ट्रिय देशहरूको यदि हामी स्ट्याटिस्टिक नै हेरौँ भने हामी यो अब डेमोग्राफिक डिभिडेन्ड जुन विन्डो अफ अपर्च्युनिटी भन्छु नि के भने अपर्च्युनिटीको विन्डो चाहिँ हामीसँग अब 30-32 वर्ष मात्रै छ किनभने त्योभन्दा पहिला नि हामीले अब जे जे गर्ने हो त्यो चाहिँ गर्नुपर्छ किनभने 33 वर्षपछि हामी चाहिँ एज सोसाइटीमा पुग्छौँ
21-11 पुग्छौँ
हजुर त्यसैले अब यो डिभिडेन्ड लिने हो भने यो विन्डो अफ अपर्च्युनिटीलाई हामीले फाइदा लिने हो भने मेरो विश्वास के छ भने जबसम्म किन अनइम्प्लोइमेन्ट हाई छ जबसम्म हामीले शिक्षालाई सिपसँग जोड्दैनौँ र सिपलाई रोजगारीसँग जोड्दैनौँ यो डेमोग्राफिक डिभिडेन्ड हामीले पाउन सक्दैनौँ
त्यसको अवस्था नाजुक छ अहिले
एकदमै नाजुक छ
अब म हकिम श्रेष्ठजीसँग आएँ अहिले यो नेपालमा थुप्रै सरकारी अब होइन टिआइटिआई सिटिभिटी श्रम मन्त्रालय उद्योग मन्त्रालय शिक्षा मन्त्रालय थुप्रै गैर सरकारी संस्थाहरूले चाहिँ यस्तो तालिम दिइराखेका छन् होइन तर त्यता एकातिर तथ्याङ्क डरलाग्दो छ तालिमै नलिएका जागिरै शिक्षै नपाएका 35% युवा छन् भनेर भन्छ किन यस्तो विरोधाभास किन भइराखेको छ?
हजुर, प्रश्नको लागि धन्यवाद। वास्तवमा धेरै सङ्घ संस्था छ जसले चाहिँ छोटो अवधि र लामो अवधिको तालिमहरू दिइरहेको छ। सो सिटिभिटीकै सन्दर्भमा भन्यो भने लामो अवधिको 3 वर्ष कोर्सदेखि लिएर 18 महिनाको कार्यक्रमहरू सञ्चालन गरिरहेको छ र 160 घन्टाको तालिमदेखि 560 घन्टाको तालिमहरू पनि सञ्चालन भइरहेको छ। र त्यो पनि अब सेक्टर वाइज हेर्नु भने विभिन्न विधामा छन्, जस्तो कन्स्ट्रक्सन सेक्टरमा छ, हस्पिटालिटी सेक्टरमा छ, एग्रिकल्चर सेक्टरमा छ, अटोमोबाइल, अब थुप्रै सेक्टरमा तालिम हुँदाहुँदै पनि किन रह्यो त यो ग्याप भन्ने कुरा यो सधैँ नै बहसको विषय नै भएको छ। तालिम एउटा त तालिम प्रदायक संस्थाहरूले हामीले तालिम दिएका छौँ, गुणस्तरीय तालिम पनि दिइरहेका छौँ भनेर भनेको छ, तर श्रम बजारमा गयो भने फेरि श्रम बजारले के भन्छ भन्दाखेरि हामीले भनेको जस्तो मान्छे पाएको छैन, त्यो त ग्याप छ सधैँ नै। जति पनि तालिम प्रदायक संस्थाहरूले तालिम सञ्चालन गरेको छ तिनीहरूले त हेर्ने हो भने त 60-65-70% त काम पाउनुपर्ने हो, तर त्यहाँ माग अनुसारको तालिम भएको छ कि छैन भन्ने कुरा चाहिँ भएको छ। त्यस कारण अब हामी जस्तो रोजगारदाता कहाँ गयो भने होइन तपाईँले बनाएको करिकुलमै अहिलेको सान्दर्भिक छैन भन्ने कुराहरू पनि गर्छन् ल त भनेर अब विभिन्न सङ्घ संस्थाहरूले के गरेछ भन्दाखेरि त्यसलाई ग्याप फुलफिल गर्न ल तपाईँहरू आउनुहोस् तपाईँले भनेको जस्तै करिकुलम बनाउँछौँ भनेर साँच्चै नै उहाँ रोजगारदाताले भन्नुभएको जुन करिकुलमलाई लिएर जाँदाखेरि जुन स्किल ग्याप भएको थियो करिकुलममा त्यो राख्दाखेरि चाहिँ राम्रो अपर्च्युनिटीहरू पाएको पनि छ। ट्रेनिङ गर्यो भने चाहिँ त्यो स्किल ग्याप चाहिँ केही हदसम्म चाहिँ फुलफिल भएको मतलब ग्याप क्लोज भएको चाहिँ हामीले पाएका छौँ। तर यो सन्दर्भमा के छ त भन्दाखेरि टेक्निकल भोकेसनल एजुकेसनको सन्दर्भमा भन्यो भने करिकुलम नेपाल सरकारको हुनु पर्यो, त्यो भनेको सिटिभिटी नै हो, त्यसको म्यान्डेटोरी सिटिभिटीले चाहिँ छिटो छिटो करिकुलम चाहिँ चेन्ज गर्न सक्दैन किनभने यसको करिकुलमको पनि आफ्नो प्रोसेस हुन्छ, करिकुलम डेभलपमेन्टको प्रोसेसहरू हुन्छ र यतातिर चाहिँ स्किलले चाहिँ अर्कै डिमान्ड गरिरहेको हुन्छ होइन, इम्प्लोयरहरूले चाहिँ नयाँ नयाँ कुरा त्यहाँनिर अलिकति पनि ग्याप
भन्नाले ग्याप इन्स्टिट्युसन जुन गभर्मेन्ट इन्स्टिट्युसन तिनीहरू इनफ्लेक्सिबल चाँडै चाँडै रिभाइज नहुने प्रक्रिया लामो यता बजारको माग चाहिँ परिवर्तन भइराख्यो
त्यस कारण पनि छ। तर त्यसलाई पनि एड्रेस नगर खोजिया छैन कि अहिले चाहिँ अलिक फ्लेक्सिबिलिटी के ल्याएको छ भने बजारको माग स्थानीय बजारको माग जस्तो भनौँ न जस्तो रोड सेक्टरमा अहिले मैले काम गरेको हेर्दाखेरि ग्राउन्ड लेभलमा त्यहाँ चाहिँ लोकल रोड सुपरभाइजरको थुप्रै नै ग्याप देखियो, विकासको कार्यहरू भइरहेको छ तर रोड सुपरभाइजरहरू छैन भनेपछि हाम्रो करिकुलम चेन्ज हुन त गाह्रो छ, अलि टाइम लाग्छ भनौँ न, गाह्रो भन्दाखेरि पनि प्रोसेसमा जानु पर्यो र त्यहाँकै स्थानीय इम्प्लोयरहरू होइन जुन कन्ट्राक्टर एसोसिएसनहरूसँग बस्छ त्यो करिकुलमलाई एडेड स्किल्सहरू राख्दाखेरि त्यसले राम्रो
काम
प्रतिफल चाहिँ दिएको पनि देख्यो किनभने ठ्याक्कै त्यो लोकलमा किन पहाडको बाटो बनाउने र तराईको बाटो बनाउने त फरक छ नि त तरिकाहरू, अनि त्यसमा त्यो स्किल्सहरू थप्दियो भने त उनीहरूले त लिँदो रहेछ, हाम्रो इम्प्लोयरहरूले चाहिँ त्यो लिँदो रहेछ। त्यस कारण यसलाई चाहिँ एड्रेस गर्दै जानुपर्छ जस्तो मलाई लाग्छ किनभने यता स्किल एउटा त यो सबै फेरि नेसनल लेभलमा आउनुपर्छ नि त, तालिम दियो तालिम दिएर त्यसरी छोड्ने त होइन, त्यो तालिमलाई चाहिँ सिप परीक्षणबाट चाहिँ एउटा नेसनल लेभलमा ल्याउनु पर्ने, तर यसको अकुपेसनल स्ट्यान्डर्ड्सहरू बनाउनु अलिक ढिला हुन्छ, फेरि त्यसले सिप परीक्षणमा चाहिँ अलिक ढिला हुने भयो, तर यो ग्याप पनि त्यहाँ देखिएको छ। त्यस कारण इम्प्लोयरले एउटा मागिरहेको छ हामीलाई छिटो छिटो
मुख्य कुरा यो बजारको र यो उत्पादन गर्ने सप्लाईको बिचको चाहिँ ग्याप चाहिँ
अलि देखिएको छ,
त्यसमा चाहिँ अब हाम्रो सरकारी संस्थाहरू अलिकति फ्लेक्सिबल अलि डाइनामिक चाहिँ हुनु पर्यो।
हस्
धन्यवाद, म फेरि प्रमोद सरसँगै आउँछु। हामीले अलिकति यो शिक्षा र सिपलाई श्रम रोजगारसँग श्रम बजारसँग विशेष गरी जोड्नको लागि अनि यो कस्ता त्यो स्वरोजगारका कार्यक्रम प्रोग्रामसित आबद्ध गर्न सक्छौँ ताकि यो ग्याप मिसम्याच छ, एकातिर अलिकति जस्तै इन्जिनियरिङको मेडिसिनको लगायत अरू त म्यान पावर त उत्पन्न भइराखेको छ नि तर श्रम बजारमा चाहिँ छैन भन्छ मान्छेले, कहाँनिर पोलिसी ग्याप कहाँनिर छ यो?
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ, हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ, हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समृद्ध नेपालको लागि
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो किनकि यसमा सबै छ।
एकातिर अलिकति जस्तै इन्जिनियरिङको मेडिसिनको लगायत अरू त म्यान पावर त उत्पन्न भइराखेको छ नि, तर श्रम बजारमा चाहिँ छैन भन्छ मान्छेले। कहाँनिर पोलिसी ग्याप कहाँनिर छ यो?
अब पोलिसी ग्याप थुप्रो छ। आफू त अब पब्लिक इन्स्टिट्युसनमै विश्वास गर्छु र पब्लिक इन्स्टिट्युसनले नै गाइड गर्नुपर्छ। त्यसको पोलिसी नेसनल लेभलमा भयो, अहिले झन् फेडरलाइजेसन भएपछि त नेसनल लेभल छ, प्रदेश छ, लोकल छ, र संविधानले त अहिले 12 त लोकल लेभलै जिम्मा दिएको छ। हामीले यो भोकेसनल ट्रेनिङ, एउटा टेक्निकल एडुकेसन, अर्को भोकेसनल ट्रेनिङ, 60s तपाईँले यो ट्रेड स्कुल भन्दा पनि डिप्लोमा पढाउने भनौँ, ओभरसियर पढाउने। अब सुरुवात तपाईँको 1962 बुटोलमा गर्यो युनाइटेड मिसन नेपालले, र त्यो बुटोलको स्कुलले तपाईँको रोजगारीको कुरा गर्दाखेरि त्यस बेला स्पेसली एउटा कार्पेन्ट्रीको म उदाहरण दिन्छु, त्यस बेला सबै यो कार्पेन्ट्रीको काम गर्ने भारतीयहरू थियो। त्यो ट्रेड स्कुल खुलिसकेपछि
सबै भारतबाटै आउँछ,
भारतबाट त्यहाँ त अहिले पनि छ। र तपाईँले अब त्यो प्रोग्राम कस्तो थियो भने काम गर्दै जाने, सिक्दै जाने र ट्रेड के भन्छ प्रडक्ट पनि बनाउने र बेच्ने, भन्दाखेरि एप्रेन्टिसिप जस्तै भयो। उनीहरूको फ्याक्ट्री पनि थियो अनि त्यहीँ उसले सिक्छ। 10 भन्दाखेरि 1962 त्यो इस्टाब्लिस भयो। 70s मिडमा तपाईँको त्यो जुन कार्पेन्ट्रीको इन्डियन जुन मान्छे छ 50-60% डिस्प्लेस गरिदियो,
स्थानीय उत्पादक
हजुर
उत्पादन
पनि भयो। त्यसैले त्यो हामीले पढाइसँग के जोड्नुपर्छ भने काम पनि जोडिदिनुपर्छ। त्यस्तै कुरा बालाजुमा, हाम्रो स्विस गभर्मेन्टले बालाजु यन्त्रशाला एउटा थियो, अर्को चाहिँ बालाजु ट्रेनिङ सेन्टर थियो, त्यसले पनि त्यही गर्यो। अब त्यहाँ चाहिँ मिसिन सम्बन्धी बालाजुमा, किनभने त्यहाँ त्यस बेला टर्बाइनहरू बनाउँथ्यो सानतिनो है, र त्यो लिङ्क थियो सानसानो त्यो 63। त्यस्तै 60s 63 थापाथेरीमा जर्मनले स्ट्याब्लिस गर्यो। अब जर्मनीले त्यस बेला संसारको 3 ठाउँमा स्ट्याब्लिस गर्यो त्यो 60s, एउटा थाइल्यान्डमा स्ट्याब्लिस गर्यो, अर्को कोलम्बोमा श्रीलङ्कामा स्ट्याब्लिस गर्यो,
एउटा
नेपालमा। अब अहिले हालत हेर्नुभयो भने हालत है, अब थापाथेरीमा गएको चाहिँ अब इन्जिनियरिङपट्टि गयो, ब्याचलर मास्टर्स र पिएचडी। तपाईँको यो किङ माङकुट ब्याङ्ककमा हुने त्यो युनिभर्सिटीमा भयो, तर त्यो युनिभर्सिटी भए पनि त्यो टेक्निकल एडुकेसन
सेम लेभलको चाहिँ एजुकेसन
दिइरहेको छ उसले। त्यस्तै श्रीलङ्कामा उनीहरूको सिलोन जर्मन टेक्निकल इन्स्टिट्युट, मेरो अन्दाजमा साउथ एसियामा, म अस्ति पनि भिजिट गरेँ, त्यो सबभन्दा उत्कृष्ट इन्स्टिट्युट हो, किनभने त्यहाँ प्रडक्सन सेन्टर पनि छ है। अटोमोबिलको कुरा गर्नुहुन्छ भने त्यहाँ मान्छेहरू 2 वेट गर्छ उसको अटोमोबिल टेस्ट गर्न अथवा रिपेयर गर्न, भन्दाखेरि आम्दानी पनि भयो र लाइफ प्रब्लमलाई के गर्छ त्यहाँको विद्यार्थीले के गर्छ
भन्दाखेरि व्यवहारमा हुने काम, जस्तै उत्पाद शिक्षा अथवा सिप लिइसकेपछि गर्नुपर्ने कामको नेचरसित जोडेर चाहिँ एजुकेसन दिन सक्यो भने
त्यो सिपसँग उसले एक्चुअल कामसँग जोड्नु पर्यो, बिग्रिन्छ।
हामी बढी सैद्धान्तिकतिर मात्रै फोकस,
सैद्धान्तिक पनि छ प्र्याक्टिकल पनि छ। तर के भने एउटा कुनै प्रब्लममा गाडीकै कुराले हो, थापाथेलीमा अब थापाथेली क्याम्पसमा म पनि 71 काम गर्दाखेरि हरेक डिपार्टमेन्टमा तपाईँको हेड अफ डिपार्टमेन्ट जर्मन हुन्छ एउटा नेपाली हुन्छ, त्यसमा एउटा जर्मन डिरेक्टर पनि छ नेपाली डिरेक्टर पनि थियो। 3-3 वेट गर्थ्यो मान्छेले आफ्नो गाडी बनाउनुको लागि, र परीक्षार्थीहरूलाई के लाइफ प्रब्लम हेर्न पाए नि होइन। त्यसैले प्रोडक्सनसँग म्याच गर्नुपर्छ अनि चाहिँ त्यो एडुकेसन चाहिँ युजफुल हुन्छ र डिमान्ड ऊ त्यो सिकिसकेपछि उसले आफ्नो वर्कसप गर्न सक्छ नि।
अहिलेको कन्टेक्स्टमा अब हामीले जुन हाम्रा सिप दिने अथवा प्राविधिक दिने इन्स्टिट्युसन तिनीहरूलाई चाहिँ विशेष गरी निजी क्षेत्रसित चाहिँ लिङ्क गर्नुपर्ने चाहिँ
एकदमै जरुरी छ, प्रयास पनि गरेको छ, तर त्यस्तो गुड एक्जाम्पलहरू छैन।
हुन्छ, म अब फेरि यता अकिम श्रेष्ठजीसँग आउँछु। हामीले अब यो एकातिर पर्सेन्टेज जस्तै 35% केही छैन, अब प्राविधिक जनशक्ति पुगेन, सिप भएको जनशक्ति पुगेन, अब विदेश जानेमा पनि त्यत्रो 50-60 लाख मान्छे गएको छ, तिनमा झन्नै 2/3 बढी मान्छेहरू सिप नभएको अध्यक्ष मान्छे गएको छ भनेको छ, एकातिर फेरि अब अहिले स्थानीय तहहरूले सबै स्थानीय सरकारले पनि हामी पनि सिप दिन्छौँ भनेर लागिरहेछ. अब यो गुणस्तरीय सिप कसरी होला? अब यसको श्रम गर्ने मान्छे श्रमिकहरूमा किन गुणस्तरीय सिप जान सकेन? यो बजारको माग अघि तपाईँले नि भन्नुभयो, अनि अब युवाको चाहना होइन, निजी क्षेत्रको माग, यो कता कता मिसम्याच भयो, यसलाई कसरी चाहिँ जानुपर्ने होला?
यसमा चाहिँ मैले एउटा यो ब्ल्याक बक्सको कन्सेप्टमा म अलिकति भन्न चाहन्छु. जस्तो हाम्रो इनपुट प्रोसेस आउटपुटै हो नि, होइन? साँच्चै नै हामीले अहिले चाहिँ आउटपुटलाई हेरेर हामी अहिले टिका टिप्पणीहरू गरिरहेछौँ, होइन? आउटपुटमा चाहिँ किन बजारको माग अनुसारको क्वालिटी ह्युमन रिसोर्सेसहरू निस्किएन, जसलाई चाहिँ बजारले यसलाई व्यवस्थापन गर्न सकेन भन्ने कुराहरू छ. तर इनपुटमा हामीले के दियौँ त भन्ने कुराहरू हेर्नुपर्छ. त्यो इनपुटमा भनेको हामीलाई रिसोर्सेसहरू चाहियो. साँच्चै नै हामीले अहिले गाउँ गाउँमा प्राविधिक शिक्षा लाने स्थानीय लेभलमा भनेर थुप्रै विस्तार पनि गरिरहेको छौँ. त्यो एक हिसाबले राम्रो हो, किनभने स्थानीय
गुणस्तर कसरी कायम,
हजुर, त्यो गुणस्तर कायम त्यो गरिरहेछ. तर कसो भने इनपुटले चाहिँ गुणस्तर कायम गर्नलाई चाहिँ मद्दत गर्छ. इनपुट भनेको पहिला करिकुलम भयो, त्यसपछि त्यो तालिमलाई चाहिने सम्बन्धित रिसोर्सेसहरू भन्ने टुल इक्विपमेन्टको कुराहरू भयो. त्यो कुरा त्यो तालिम दिनलाई दक्ष प्रशिक्षकहरू छ कि छैन, त्यो सबै इनपुटको रूपमा लिनु पऱ्यो नि. त्यस कारण हामीले इनपुटलाई के लाउनु पऱ्यो, हामीसँग करिकुलम त्यो स्थानीय बजारलाई चाहिने सान्दर्भिक छ कि छैन, त्यसपछि त्यहाँ प्रशिक्षण गर्ने टिचरहरूको क्वालिफिकेसन के छ. त्यहाँ अहिले हामीले हेर्दाखेरि मोस्टली चाहिँ युनिभर्सिटी ग्रेजुएट्सहरूले त्यहाँ तालिमहरू दिइरहेको हुन्छ, जसलाई चाहिँ यो प्राविधिक शिक्षा कसरी दिने, कसरी तालिम दिने भन्ने कुराहरूमा चाहिँ अलिकति जुन पेडागोजिकल स्किल्सहरूमा पनि कमी देखेको.
प्र्याक्टिकल कम थ्योरिटिकल
थ्योरिटिकल बढीबाट आएको भयो नि उहाँहरूलाई. तर तालिमको इन्टरभेन्सनले चाहिँ त्यहाँ उहाँहरूलाई पनि दीक्षित गर्न सकिन्छ र तालिम कसरी दिन सकिन्छ भन्ने. अनि अहिले चाहिँ के देखिया छ भन्दाखेरि साँच्चै नै स्रोत साधन नै कमी छ,
होइन? अहिले मैले यहाँ दुईवटा कुरा, जस्तै अब नेपालको 4 स्टार 5 स्टारमा प्लम्बर सबै छिमेकी राष्ट्रबाट आएका छन्, होइन? अब अहिले तराईमा तपाईँ गहुँको थ्रेसर चलाउनु पर्यो, त्यो पनि बाहिरबाटै आउँछ, कता कता बजारसित यो
नमिलेको. त्यस कारण मैले भन्छ अब प्रोसेसमा आयो, त्यो जुन ब्ल्याक बक्समा जुन प्रोसेसिङ गर्छन् त्यो सबै छ 100% त्यो मिल्यो. तर हामीले तालिम दिँदाखेरि उनीहरूलाई कस्तो खालको इन्भाइरोमेन्टमा त्यो तालिम दियो भन्नेमा पनि एकदमै ठुलो भूमिका हुन्छ. जस्तो उहाँहरूलाई प्र्याक्टिसको एक्टिभिटिजहरू कस्तो दियो, सरले भन्नुभएको छ, साँच्चै नै रोजगारसँग जोड्ने खालको त्यो ब्ल्याक बक्सभित्र राख्दाखेरि उनीहरूलाई जुन दीक्षित गर्दाखेरि त्यो कस्तो खालको तालिमहरू दियो, कसरी दियो, कुन चाहिँ इक्विपमेन्ट उसले युज गर्न जान्यो, त्यो साँच्चै सरले भन्छ थ्रेसर मेसिनै उसले युज गर्न देखाएको छ कि छैन, फर्स्ट अफ अल देखेपछि उसले युज गर्ने मौका पाए कि पाएन भन्ने कुराहरू चाहिँ हुन्छ. त्यसपछि आउटपुटमा चाहिँ ऊ कस्तो खालको क्वालिटीको हाम्रो आउटपुट निस्क्यो भन्ने हुन्छ, जसले चाहिँ बजारमा गएर उसले काम गर्न सकोस् र हाम्रो इम्प्लोयरले पनि उसलाई लियोस् भन्दाखेरि यो गुणस्तर भनेको एकापट्टि मात्र होइन, एउटाले मात्र होइन, ट्रेनिङ इन्स्टिच्युटले मात्र होइन, कि इनपुटमा पनि त्यही गुणस्तर आउनु पर्यो.
जस्तै अब मैले फेरि अलिकति, जस्तै टिआइटिआईमा त अब तपाईँ कार्यकारी निर्देशकै हुनुभयो, सरकारी संस्था पर्यो, होइन? अब तिनीहरूले त्यस्तो निजी क्षेत्रसित त्यो गर्ने गरिरहेछ,
हजुर. अब मैले कार्यकारी निर्देशक हुँदाखेरि गर्ने भनेको टिचर्सको डेभलपमेन्टलाई हेर्ने हो, टिचरको टिचर्स ट्रेनिङ, हजुर. जस्तो हामीले के फिल गर्ने, पेडागोजी त टिआइटीले मजाले दिन्छ, तर टिआइटी पनि आफैमा पनि हरेक सेक्टरसँग सम्पन्न त छैन. जस्तो हस्पिटालिटी सेक्टरमा आफ्नै होटेल छैन, अनि त्यसपछि हस्पिटल सेक्टरमा भन्यो भने हेल्थ सेक्टरमा भने आफ्नै हस्पिटल त छैन. तर टिआइटीले के गर्छ त भन्दाखेरि अकुपेसनल स्किल अपग्रेडिङ भने टिचरहरूलाई चाहिँ सम्बन्धित निजी क्षेत्रमै गएर उहाँले जुन करिकुलम अनुसारको स्किल अपग्रेड गर्न चाहन्छ, होइन, आफ्नो सिप वृत्ति विकास गर्न चाहन्छ, त्यो सेक्टरसँग एग्रिमेन्ट गर्छौँ र त्यही नै राखिदिन्छौँ टिचरहरूलाई पनि अन द जब जस्तै नै. के
भएपछि उसले भोलि पढाउँदाखेरि,
अनि जस्तो भनौँ न, अब तपाईँ लन्ड्री हस्पिटालिटी सेक्टरमा लन्ड्रीको कुरा अब धेरै होटल म्यानेजमेन्टको स्कुलहरूमा छैन, तर उसले त्यो होटल म्यानेजमेन्ट ब्याचलर गरेर आएको हुन्छ, हाम्रोमा टिचर बन्न आउँछ, इन्स्ट्रक्टर बन्न आउँछ, तर उसले ओभरअल लन्ड्रीको त पढाउनु पर्छ नि. भनेपछि हामी त्यो इन्स्ट्रक्टर जब हामी सिटिभिटीमा मा आउनुहुन्छ, उहाँले आफ्नो मेरो के ग्याप छ त भनेर हेर्नुहुन्छ र हामीलाई रिक्वेस्ट गर्नुहुन्छ. त्यसपछि हामी सम्बन्धित
लन्ड्री भनेको त्यो अब लुगा धुने,
हजुर, त्यो एकदमै ठुलो एरिया हो कि है यो हस्पिटालिटी सेक्टरको, हामी त्यही नै राखिदिन्छौँ. उहाँले साथै लुगै धुनुहुन्छ, त्यहाँ युज गर्ने केमिकलहरू युज गर्नुहुन्छ, त्यो सबै सिकिसकेपछि उहाँले एउटा पोख्त इन्स्ट्रक्टरको रूपमा त्यो एरियामा मात्र है, तर थुप्रै सिपहरू सिक्नुपर्छ हाम्रो करिकुलम अनुसार. त्यसरी चाहिँ टिआइटीले आफ्नो टिचरहरूलाई चाहिँ स्किल अपग्रेड गर्ने गरेका छ. त्यस कारण यो निजी क्षेत्रसँग पनि एकदमै सम्बन्धित छ, किन टिआइटी र निजी क्षेत्र नभएको भए टिचर डेभलपमेन्टमा त राम्रो हुने थिएन. त्यस कारण यो निजी क्षेत्र र गभर्मेन्ट सेक्टरको जुन पार्टनरसिप एकदमै जरुरी छ.
इभन रोजगारीमा जोड्नको लागि,
रोजगारीमा र गुणस्तरीय शिक्षा जुन सरले भन्नुभयो, गुणस्तरीय प्राविधिक शिक्षाको लागि एकदमै जरुरी छ.
हजुर, म फेरि प्रमोद सरसँगै आएँ. अब अलिकति नीतिगत कुरा, जस्तै डिस्टिङसन नम्बर लिएर निक्लियो ओभरसेयर अथवा टिआइटीको प्रडक्ट चाहिँ. अब कता कता यो जुन समन्वय गर्ने नगर्ने संस्थागत छ नि हाम्रो संरचना. अब कति म आफै योजना आयोगमा हुँदाखेरि 12 चाहिँ मन्त्रालय रहेछ यो तालिम दिने, विभिन्न खालका तालिम हुन्छ, अब डिफ्रेन्ट छ, हेल्थ होला, कृषि होला. अब यो पोलिसी लेभलमा कहाँनिर समन्वय गर्यो भने त्यो जुन डिस्टिङसन ल्याउने मान्छे पनि श्रम बजारमा बिक्री होला.
अब यहाँले डिस्टिङसन ल्याउने कुरा, एउटा सर्टिफिकेट ल्याउने कुरा गर्नुभयो. है, सर्टिफिकेट भनेको एउटा कागजको टुक्रा हो. त्यो कागजको टुक्राले उसले के गर्न सक्छ भन्ने प्रष्ट रूपमा बताउन सक्दैन. त्यही हिसाबले अब आएर यो स्पेसली यो सेक्टरमा जुन सिप विकासको क्षेत्रमा, यो हायर एडुकेसन जस्तो होइन. अब म एउटा कम्पनीको मालिक छु भनौँ, होइन, उसले डिप्लोमा गरिकन अहिले सिटिभिटीले सञ्चालन गर्ने यदि कोर्सहरू हेर्नुहुन्छ भने एउटा डिप्लोमा कोर्स छ 3 एसएलसी पछि, होइन, त्यसपछि प्री डिप्लोमा भन्ने छ, त्यो 18 छ, त्यसपछि 24 एप्रेन्टिसिप छ. अब हेर्नुहोस्, अहिले 2021 एक वर्ष अगाडिको तपाईँले आँकडा हेर्नुभयो भने इन्टेक क्यापासिटीको, इनरोलमेन्ट क्यापासिटीको 50% मात्रै उनीहरूले भर्ना लिन्छ. आउँदै आउँदैन विद्यार्थी, आउँदै आउँदैन. अब जस्तो उदाहरणलाई भनौँ, उनीहरूले मैले यसो हेर्दाखेरि यो प्री डिप्लोमा 18 उहाँहरूको क्यापासिटी है सबै गरिकन आफ्नो इन्स्टिट्युसन गरिकन 36,000 छ, एक्चुअल तपाईँको 10,000 छ यो 2021
मान्छे नआउने कारण के रहेछ त्यस्तो?
अब किनभने त्यो सर्टिफिकेटको भ्याल्यु देखेन मार्केटले, उसलाई यो गर भनेर भन्छ उसलाई आउँदैन भन्छ, अथवा उसले सिकेको एउटा कुरा होला भन्दाखेरि त्यो करिकुलम नै अपडेटेड भएन.
श्रम बजार
बजारले चाहेको निड अनुसार करिकुलम
सिटिभिटीले गर्ने मुख्य.
अब अकिमदीले भन्नुभयो यो ब्युरोक्राटिक प्रोसेस धेरै छ भनिकन, तर मार्केट त त्यो ब्युरोक्राटिक प्रोसेस डिलेसँग त कुर्दैन नि, उसले इन्डियाबाट पनि लिएर आउँछ, होइन. अब त्यो डिप्लोमाकै कुरा गरौँ, 45,000 उसको क्षमता हो, तर एक्चुअल भएको 25,000 छ
मात्रै. पढ्ने मान्छे
पच्चिस भन्दाखेरि अब हेर्नुहोस् न,
45,000 भनेपछि त त्यत्रो साधन र स्रोत जुन सरकारले लगाएको छ त वेस्टेज भयो
भनेपछि त्यसका कारणहरू छन्. अब त्यसका कारणमा बेसिकली क्वालिटी नै हो, किनभने प्राइभेट सेक्टरले त भनौँ 20,000 उसले तलब दिन्छ भने त उसले 40,000 त रिटर्न खोज्छ नि, खोज्दैन र
त्यसले प्रोडक्टिभिटी त्यहाँ.
भनेपछि नम्बर 1 यो एकदमै लिमिटेड रूपमा करिकुलम अपडेट भएको छ, एउटा थियो. सेकेन्ड मोस्ट इम्पोर्टेन्ट जुन चाहिँ हाम्रो टिआइटिआईसँग सम्बन्धित छ, इन्स्ट्रक्टरहरू ट्रेन छैन. अब हेर्नुहोस् यहाँ प्रश्न कस्तो आयो भने कम्बोडियामा उसँग इन्डस्ट्रियल एक्सपोजर छैन. त्योभन्दा पनि हामीले के भन्यौँ भने, अब म त त्यो उच्च स्तरीय कार्यदलको संयोजक पनि थिएँ, हामीले नोभेम्बर 1989 तपाईँको 3 अगाडि हामीले रिपोर्ट दियौँ, त्यसमा प्रष्टसँग भनेको थियौँ कि यो टेक्निकल भोकेसनल एडुकेसनका इन्स्ट्रक्टरहरूलाई लाइसेन्सिङको व्यवस्था गर्नु पर्यो. अब कम्बोडियाको इक्जाम्पल दिउँ, कम्बोडियाको पनि त्यहाँ टेक्निकल स्कुलहरू हुन्छ, त्यो पढाउनलाई 1 टिआइटिआई जस्तो एउटा नेसनल बडी छ.
भनेपछि सरले चाहिँ त्यहाँ कम्बोडियाको टेक्निकल भोकेसनल एजुकेसनलाई इम्प्रुभ गर्न त्यहाँ,
मेरो सबै जति पनि मेरो कार्यकाल थियो त्यही सेक्टरमा
पछिल्लो चरणको कार्यकाल.
अब यो अनट्रेन इन्स्ट्रक्टर लाइसेन्स पार्ट चाहिँ गर्नुभयो, कम्बोडियाले गर्यो, प्रोटेस्ट भयो, हडताल भयो, तर के भनिदियो भने बाई ल लाइसेन्स नलिएसम्म उसलाई पढाउन पाउँदैन. मैले इन्जिनियरिङमा डिग्री लिएँ भने म यदि पढाउन चाहन्छु टेक्निकल स्कुलहरूमा भने 1 त्यो नेसनल इन्स्टिच्युटमा गएर मैले पास गर्नु पर्यो, त्यो लाइसेन्स लिनु पर्यो, अनि त्यसपछि मात्रै
मात्रै अपग्रेड भइरहेको छ
होला. 3 हेरिकन, फिल्ड हेरिकन, आइटीमा चाहिँ हरेक वर्ष पनि उसले रिन्युअल गर्नुपर्छ त्यहाँ, लाइसेन्सलाई त रिन्यू गर्नु पऱ्यो नि होइन. त्यसैले त्यो अनट्रेन इन्स्ट्रक्टरले क्वालिटीमा एकदमै असर गर्छ. सेकेन्ड, त्यो एकदमै अनट्रेन
भनेपछि एउटा त क्वालिटीको सिलेबस चाहियो, एउटा ट्रेन इन्स्ट्रक्टर
र लाइसेन्सिङको व्यवस्था गर्नु पर्यो. थर्डमा डेफिनेटली विक म्यानेजमेन्ट र गभर्नेन्स नै छ. मैले सिटिभिटीकै कुरा गर्छु किनभने 33 वर्ष अगाडि इस्टाब्लिस भएको हो नि 1989 धेरै वर्ष भइसक्यो नि इस्टाब्लिस भएको होइन. तर स्टिल दूरदराजमा अब तपाईँ हेर्नुहोस् न, पहिला राम्रो हुने अहिले किन नराम्रो भयो. अब तपाईँले सुरु गर्दाखेरि 80s तपाईँले कर्णालीमा इस्टाब्लिस भएको छ पहिला होइन, त्यसपछि गएर तपाईँलाई लास्ट इस्टाब्लिस भएको त्यो धनकुट्टाको जस्तो लाग्छ उत्तर पानी लहानमा त्यही बेला स्टार्ट भयो है. भनेपछि त्यस बेला इस्टाब्लिस भएको थियो त्यो एरियामा त हलचली मचेको थियो.
त्यो त्यति बेलाको बजारको चाहिँ डिमान्डलाई
पुरा क्रिएट गर्यो. त्यहाँ चाहिँ अब ट्रेन नभए पनि एउटा मोटिभेसन चाहिँ थियो है 80s इस्टाब्लिस गरेको. त्यसैले विक म्यानेजमेन्ट र गभर्नेन्स नै हो फोर्थ. थर्ड, फोर्थमा जुन अघि हाम्रो डिस्कसनमा प्राइभेट सेक्टरको कुरा छ, एकदमै लिमिटेड कोअर्डिनेसन छ. लिमिटेड एकदमै हेर्दाखेरि कुनैमा त छँदै छैन. त्यसैले हामीले कहिले कहिले त्यो रिपोर्टमा पनि हामीले देख्छौँ कि किन सरकारी संस्थामा यदि लिङ्केज राख्नुपर्छ प्राइभेट सेक्टर छ भने तपाईँको प्राइभेट सेक्टरकै मान्छेले अध्यक्ष राख्छ नि त्यो बोर्डमा. जस्तो आइआइटीमा आइआइटीको कुरा हामी गर्दाखेरि आइआइटीको गभर्निङ बोर्डमा धेरैजसो इन्डस्ट्रिज नै हुन्छ हेर्नुहोस्. त्यसैले त्यो प्राइभेट पब्लिकको डिबेट होइन. अहिले डिबेट त के भने हामीले कसरी क्वालिटी एस्योर्ड सिप दिनु पर्यो, क्वालिटी एस्योर्ड होइन र, ताकि त्यो सिप चाहिँ बजारले एक्सेप्ट गरोस्
भन्नाले. सरले भनेको जुन चारवटा कुरा मुख्य चाहिँ त्यही देखियो, सिलेबस अपडेट नहुनु, एउटा ट्रेनरको चाहिँ अपडेट नहुनु,
त्यहाँ लाइसेन्सको व्यवस्था गर्नु पर्यो
एउटा चाहिँ यो
विक गभर्नेन्स एन्ड
शासन र म्यानेजमेन्ट चाहिँ कमजोर हुनु, निजी क्षेत्रसित संलग्न हुनु, चारवटा कुरा. अब म चाहिँ फेरि अकिम श्रेष्ठसँग आएँ. अब यो थुप्रै इन्स्टिट्युसन छन् अहिले परम सरले पनि उठाउनु भयो गुणस्तर कसरी, यिनीहरूको समन्वय कसरी, तपाईँ आफै कार्यकारी निर्देशक हुनुभएको हुनाले कम्तीमा पनि ट्रेनिङ इन्स्टिट्युसन पनि अब नेपालगञ्जको डिमान्ड के छ, इनरुवाको डिमान्ड के छ, सङ्घुवा सभाको डिमान्ड, त्यसलाई कसरी समन्वय गर्न सक्छन् तिनीहरूले चाहिँ त्यो श्रम बजारको अध्ययन गरेर समन्वय गरेर सिलेबस अपडेट गर्नलाई के उपाय होला बाँकी.
अहिले चाहिँ कस्तो छ भने एउटा सिलेबस सिटिभिटले तयार गर्यो जुनसुकै लेभलको होस् अथवा छोटो अवधि वा लामो अवधिको तालिम सबै ठाउँमा एउटै खालको करिकुलमहरू डेभलप गरिरहेको छ. तर डिमान्ड हेर्ने हो भने हरेक क्षेत्रको डिमान्ड फरक फरक छ है. अब यो त एकदम अभियस कुरा हामी सबै डिस्कस गरिराख्नु पर्दैन. तर चाहिँ एउटा के छ भन्दाखेरि अहिले सिटिभिटी पनि फ्लेक्जिबल भएको अवस्था छ. जस्तो निजी क्षेत्रसँग समन्वय गरेर, जस्तो निजी क्षेत्र भन्दाखेरि सधैँ नै निजी क्षेत्रले नै जब दिन्छ भन्ने पनि होइन. तर त्यहाँ चाहिँ अन्टरप्रिनरसिप
सेल्फ
इम्प्लोइमेन्ट अन्टरप्रिनरसिप कसरी डेभलप गर्ने भन्ने कुराहरू पनि त्यो निजी क्षेत्रलाई थाहा हुन्छ नि त है. त्यो निजी क्षेत्रलाई थाहा हुने निजी क्षेत्रलाई नै इन्भल्भ गरेर, किनभने हाम्रो ग्रेजुएट्स पनि त्यही सोसाइटीबाट आएको हो, त्यो सम्बन्धित क्षेत्रबाट जाने पनि त्यही सोसाइटीमा हो. त्यो सोसाइटीलाई थाहा हुन्छ नि कस्तो खालको जब चाहिन्छ भन्ने कुरा, त्यहाँ के सिप एक्स्ट्रा दियो अथवा चाहिँ के सिप नयाँ दियो भने चाहिँ उसले त्यहाँ जब पाउँछ भन्ने कुरा त त्यो सोसाइटीले भनिदिने कुरा हो. त्यो सोसाइटीमा को छ त भन्दा निजी क्षेत्र छ, त्यहाँको सम्बन्धित लोकल गभर्मेन्टहरू छ, त्यहाँको भनौँ न पोलिटिकल पार्टिजहरू छ, उहाँहरूलाई साँच्चैकै निड चाहिँ त्यहाँ थाहा हुन्छ. त्यो निड थाहा भइसकेपछि के हुन्छ त भन्दाखेरि त्यसको कोअर्डिनेसन अथवा गर्ने भूमिका चाहिँ त्यस क्षेत्रको सम्बन्धित इन्स्टिट्युसन्सहरू ट्रेनिङ इन्स्टिट्युसनले चाहिँ कोअर्डिनेट गर्नुपर्ने हुन्छ. किनभने उनीहरू त एउटा फेसिलिटेटरको रूपमा काम गरेछ होइन, एउटा ट्रेनिङ इन्स्टिच्युट भन्ने कुरा त ट्रेनिङ इन्स्टिच्युटले साँच्चै नै त्यो सोसाइटीसँग काम गर्यो भने हाम्रो ग्रेजुएट्सले चाहिँ भनेको जस्तो सिप पाउँछ र ऊ रोजगार अथवा स्वरोजगारमा जान सक्छ. त्यस कारण अहिले नयाँ एउटा कन्सेप्ट के डेभलप भएर हामीले टेस्ट गरिरहेछौँ भन्दाखेरि पाइलटको रूपमा निजी क्षेत्रलाई नै एउटा स्कुलमा एउटा बडीको रूपमा लिने, जसलाई चाहिँ हामी इआइसिसी भन्छौँ, इम्प्लोयर इन्गेजमेन्ट होइन अनि कोअर्डिनेसन कमिटी भनेर, त्यो निजी क्षेत्रलाई नै कोअर्डिनेट गर्न लगाउने त्यो कमिटीले. अनि त्यसले विद्यार्थी को हो भने उसले छान्छ, उसलाई के स्किल दिने पनि उसैले छान्छ, र उसलाई इम्प्लोइमेन्टको लागि सहयोग गर्न पनि उसैले छान्दो रहेछ. यो साह्रै राम्रो मोडलको रूपमा आएको छ. र उहाँहरूलाई पनि के हुन्छन् ए मेरो क्षेत्रमा मलाई चाहिँ स्कुलले अनर गर्यो मलाई चाहिँ यहाँ पुछ्यो है भन्ने खालको पनि हुँदाखेरि एकदमै मोटिभेट भएर काम गरेको अवस्था पनि छ. भनेपछि उसले के मात्र गर्दैन भने उसले तालिम यो चाहियो अथवा सिटिभिटले दिएको करिकुलममा हामीलाई एक्स्ट्रा स्किल्स यो थप्यो भने पनि हुन्छ भन्ने कुराहरू प्लस उसले आफूले जुन तालिम दिँदाखेरि जुन सर्ट टर्म ट्रेनिङहरूमा छ अहिले हामीले प्र्याक्टिस गरेको त्यो सर्ट टर्म ट्रेनिङमा ऊ आफै निजी क्षेत्र आएर मैले भोगेका कुराहरू तिमीलाई चाहिने स्किल्सहरू यो हो भनेर तालिमको दौरानमा आएर भनिदिँदाखेरि पनि ट्रेनिजहरू धेरै नै मोटिभेट गरेका. किनभने त्यो निजी क्षेत्रमा पनि के हुन्छ उसले तुरन्तै त्यति राम्रो त्यो बिजनेस ग्रोथ गरेको त होइन नि, उसले पनि लड्दै पढ्दै सिक्दै गरेको कुरा हो. अनुभवहरू सेयर गर्दाखेरि पनि यस्तो हुँदो रहेछ भन्ने कुराले चाहिँ ट्रेनिजहरू धेरै नै मोटिभेट भएको पायौँ. र अर्को कुरा के छ भन्दाखेरि यसरी जुन क्षेत्रमै गएर काम गर्दाखेरि जुन निजी क्षेत्र अथवा चाहिँ त्यहाँको जति पनि सरकारवालाहरू छ उहाँलाई स्कुल म्यानेजमेन्टमै पनि राख्दाखेरि स्कुलको वस्तुस्थिति के छ त ट्रेनिङ इन्स्टिच्युटको त्यो पनि थाहा हुन्छ र उसलाई कसरी स्कुललाई इन्हान्स गर्ने भने त्यो रेस्पोन्स पनि त्यहीबाट लिँदो रहेछ. त्यो लिँदाखेरि त्यो क्षेत्रको इन्स्टिट्युसनलाई पनि एउटा मोटिभेसन भयो, एउटा चेक एन्ड ब्यालेन्सको पनि कुरा भयो र जति पनि ग्रेजुएटहरू छ उसले पनि निजी क्षेत्रसँग किन त्यो ग्याप रहेछ कि कोअर्डिनेसन जुन निजी क्षेत्र जुन इम्प्लोयर्सहरूको ग्याप चाहिँ त्यहाँ रहेछ त्यो ग्याप पनि फुलफिल भएको चाहिँ हामीले पाएका छौँ. त्यसैले यो मोडालिटीलाई इम्प्लोयरलाई नै अगाडि ल्याएर अनि स्कुलले समन्वय गरेर विद्यार्थीहरूलाई त्यहाँ
सरकारी संयन्त्रमा बस्ने मान्छेको दिमागमा यो चाहिँ जानु पर्यो.
हजुर,
सिटिभिटीमा बस्ने शिक्षा मन्त्रालयमा बस्ने मान्छेहरूको दिमागमा चाहिँ निजी क्षेत्रलाई अगाडि राखेर उसको डिमान्ड अनुसार स्किल दिनुपर्छ भन्ने जान्नु पर्यो.
अनि त्यसले गर्दाखेरि चाहिँ सेल्फ इम्प्लोयमेन्टलाई पनि धेरै नै मद्दत पुगेको देखियो.
अब म परमेश्वरसँग एउटा त सरकारकै संरचनाहरू बिच समन्वय कसरी जान सकिन्छ, इन्जिनियरिङ अध्ययन संस्थान होस्, सिटिभिटी होस्, स्थानीय सरकार होस्, श्रम मन्त्रालय, अब होइन थुप्रै मिनिस्ट्रीहरू पनि छन्, यिनीहरू बिच चाहिँ एउटा समन्वय गर्न के गर्नु पर्ला एउटा चाहिँ प्रश्न. अनि अर्को प्रश्न, अब अहिले हाम्रो थुप्रै मान्छे मलेसिया, गल्फ होइन, अब साउथ कोरिया छ, अब यहाँ ओभरसिल पढे पनि त्यहाँ गएर अर्कै काम गर्छ. यो एग्रिडिएसन जुन छ नि समकक्षा निर्धारण गर्न कस्तो कस्तो गभर्मेन्टले इनिसिएसन लिनु पऱ्यो, दुईवटा प्रश्न.
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ. हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ. हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ. हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ.
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड, समृद्ध नेपालको लागि.
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, किनकि यसमा सबै छ.
अब म परमेश्वरसँग एउटा जोडेर दुईटा कुरा गरेँ. एउटा त यो अब शिक्षामा मैले अघि नै भने एउटा त सरकारकै संरचनाहरू बिच समन्वय कसरी जान सकिन्छ, इन्जिनियरिङ अध्ययन संस्थान होस्, सिटिभिटी होस्, स्थानीय सरकार होस्, श्रम मन्त्रालय, अब होइन थुप्रै मिनिस्ट्रीहरू पनि छन्, यिनीहरू बिच चाहिँ एउटा समन्वय गर्न के गर्नु पर्ला एउटा चाहिँ प्रश्न. अनि अर्को प्रश्न, अब अहिले हाम्रो थुप्रै मान्छे मलेसिया, गल्फ होइन, अब साउथ कोरिया छ, अब यहाँ ओभरसिल पढे पनि त्यहाँ गएर अर्कै काम गर्छ. यो एग्रिडिएसन जुन छ नि समकक्षा निर्धारण गर्न कस्तो कस्तो गभर्मेन्टले इनिसिएसन लिनु पऱ्यो, दुईवटा प्रश्न.
अब यसमा यो पहिलो प्रश्नको उत्तर दिउँ. यो समन्वय कोअर्डिनेसन 12-13 मन्त्रालयहरू छ. अब
गुणस्तर पनि एलाइन हुनु पर्यो.
एउटा कस्तो छ भने पोलिसी लेभलमा थिङ्किङ गर्ने हो भने यो एडुकेसन मिनिस्ट्री, किनभने मैले खालि एडुकेसन मिनिस्ट्री अन्तर्गत, अब एडुकेसन मिनिस्ट्रीको अन्दाजी तपाईँको बजेट अन्दाजी 11% हाम्रो टोटल बजेटको, सायद यो आर्थिक वर्षमा हेर्नुभयो भने त्यो टोटल बजेटको 11% शिक्षालाई गएको छ. सबभन्दा बढी शिक्षामै छ हेर्नुहोस्. तर अब शिक्षाबाट, शिक्षाको सबभन्दा म फोकस चाहिँ प्राविधिक शिक्षा छ, ठिक छ, तर त्यसबाट शिक्षा मन्त्रालयबाट आएका बजेटको कति पाउँदो रहेछ भनेर हिसाब हेर्नुभयो भने उसले मेरो विचारमा त्यो 11% टोटल मानिलिउँ 18-19 खर्ब छ भने अहिले सिटिभिटीको अन्तर्गत पाएको आठ जस्तो लाग्छ मलाई है. तर टोटल बजेटको है गभर्मेन्टको टोटल बजेटको हेर्ने हो भने 0.56% मात्रै
भोकेसनल ट्रेनिङलाई बजेट छ
है. शिक्षा मन्त्रालयको अरू पनि छ, अरू टोटल गर्दाखेरि 1% हाराहारीमा आउँछ. तर तपाईँ अरू कन्ट्रिजको हेर्नुहुन्छ भने अब डेभलप कन्ट्रीलाई छोडिदिउँ, कोरियाको छोडिदिउँ, सिङ्गापुरको छोडिदिउँ, डेभलपिङ कन्ट्रीको साउथ एसियामै हेरौँ भने पनि अन्दाजी 2-3% टोटल बजेटको 2-3% यो सेक्टरमा
स्किल इन्हान्समेन्टमा जान्छ,
चाहे त्यो प्राइभेटमा होस् चाहे त्यो पब्लिकमा होस् है. भनेपछि एक त के भने रिसोर्सेसकै समस्या देखाउँछ धेरै, तर त्यहाँ रिसोर्सेसको समस्या मात्रै होइन कोअर्डिनेसनको समस्या भयो. अरू देशको उदाहरण गर्ने हो भने अब जस्तो कम्बोडियाकै ल्याउ न, कम्बोडियामा के छ भने नेसनल ट्रेनिङ फन्ड भनिकन क्रिएट गरेको छ, जुन चाहिँ सिनियर मोस्ट डेपुटी प्राइम मिनिस्टरले हेड गर्छ, प्रधानमन्त्रीको विश्वास पात्रको डेपुटी सिनियर मोस्ट डेपुटी प्राइम मिनिस्टरले हेड गर्छ र त्यसको काउन्सिलमा जोसँग सम्बन्धित मिनिस्ट्रीहरू छ त्यो हुन्छ र त्यही नै हो कोअर्डिनेसन बडी, त्यसले नै कोअर्डिनेट गर्छ कति पैसा दिने कति पैसा नदिने कुन कार्यक्रम वर्षको दुईचोटि भेट्छ हगि. र त्यसैले एउटा के भने म्यान्डेटेड एउटा सेन्ट्रल बडी हुनु पर्यो नम्बर वान, त्यो सिङ्गल फन्ड
यता बजेट पनि एउटा
त्यसले बजेट पनि ल यो मिनिस्ट्रीलाई यो गर्नको लागि कार्यक्रम सहित बजेट पनि दिन्छ, त्यो एउटा पार्ट चाहिँ मिसिङ छ. किनभने अब यो क्षेत्रमा हेर्नुहोस् धेरै विदेशी पैसा छ र धेरै खेलबेल पनि छ, किनभने विदेशीहरूको आफ्नो एजेन्डा हुन्छ. ल श्रममा जानुहोस्, श्रमले त त्यो न सिङ्गल विन्डो त उसले मान्दैन, किन उसको अधिकार त विदेश जाने अधिकार होला उसको होइन, त्यो त छुट्यो होइन र भनेपछि
यहाँ त सहसचिव हेरेर प्रोग्रामहरू.
अब तपाईँले माउन्ट टुरिज्मको हेर्नुभयो भने त्यसले आफ्नो एउटा रेपुटेसन कमाएको छ, मास्टर्स लेभलसम्म पनि गर्छ हेर्नु र त्यसको छ है. हेल्थको पनि नट ब्याड, तर अरूहरूको के छ भने विदेशी आउँछ, विदेशीले त तिमीहरूको ठिकै छ, एउटा सिङ्गल विन्डो भयो भने त त्यहीँ जानु पर्यो, त्यो चाहिँ सम्बन्धित मन्त्रालयहरूले गर्नु
भन्नाले. अब एउटा म आफै योजना आयोगमा हुँदाखेरि 12 मन्त्रालय बोलाएर यो सिङ्गल विन्डो गराउँथ्यो, त्यो गाह्रो रहेछ तपाईँले भनेपछि, तर यो चाहिँ द वे फरवर्ड हो. अब अर्को चाहिँ मैले जुन प्रश्न थियो यो एग्रिडेसन जुन अन्तर्राष्ट्रिय सङ्घ संस्था कसरी गर्न सकेला हाम्रो स्कुल,
यसको लागि यो अहिले क्याबिनेटले हाम्रो May 3, 2020 नेसनल भोकेसनल क्वालिफिकेसन फ्रेम चाहिँ एप्रुभ गरेको छ, कार्यान्वयनमा आएको छैन, फ्रेम मात्रै एप्रुभ गर्यो, दुइटै हायर एडुकेसनलाई पनि गर्यो र टेक्निकल भोकेसनलाई पनि गर्यो. हाम्रो 8 लेभल छ अघि, त्यो 8 लेभल 8 लेभल भनेको पिएचडी हो होइन. भन्दाखेरि अब त्यो कार्यान्वयनमा आयो भने टेक्निकल भोकेसनल डिप्लोमा गरेकोले पनि ब्याचलर्स गर्न पाउने, उसको स्ट्रिममा मास्टर्स पिएचडीसम्म
इन्टरनेसनली एक्रिडेसन हुन सक्छ.
यो जस्तो के भने इन्टरनेसनल्ली नेसनल भोकेसनल क्वालिफिकेसन फ्रेमवर्क अथवा नेसनल क्वालिफिकेसन फ्रेमवर्क जुन बन्छ कार्यान्वयनमा आएको छैन. धेरै जसोको 8 लेभल छ, युरोपियन स्ट्यान्डर्ड, साउथ एसियामा पनि त्यस्तै छ, धेरैले इम्प्लिमेन्ट गरिसक्यो, इभन भुटानले. हाम्रो क्याबिनेटले पास गर्यो, त्यसमा चाहिँ के हुन्छ भने त्यसको मुख्य एउटा के बुझा भने यो एरियाबाट त्यसमा लेभल हुन्छ. भनौँ न मैले कुनै एउटा डिप्लोमा गरेँ कुनै इन्स्टिट्युटबाट, कर्णालीको भनौँ, मैले प्रि डिप्लोमा गरेँ भनौँ, अनि मैले जाँच दिनुपर्छ फेरि लेभल 1 र त्यो लेभलको सर्टिफिकेट लिएँ मैले, भनौँ न मैले डिप्लोमा गरेर म लेभल 3 म जाँच दिन्छु भनेपछि द्याट इज अ लाइसेन्स टु प्र्याक्टिस. जस्तो डक्टरहरूको हुन्छ नि, उसले एमबिबिएस गरे पनि उसले जाँच दिनु पर्यो,
त्यसलाई चाहिँ रिकग्निसन गर्नु पर्यो कन्ट्रीसित.
उसले त्यहाँ के गर्छ भने अनि त्यसपछि आएर अनि फेरि रिजनल इक्विभेलेन्सी गर्नु पर्यो, मान्यता दिनु पर्यो, र जसले त्यो स्किल टेस्टिङ गर्छ नि त्यो चाहिँ इन्डिपेन्डेन्ट बडी हुन्छ,
त्यो इन्स्टिट्युसन एक्रिडेट हुनु पर्यो,
त्यो हुनु पर्यो र त्यो इन्डिपेन्डेन्ट हुनु पर्यो. अहिले कस्तो छ भने
होइन
नेसनल स्किल टेस्टिङ बोर्ड छ अहिले पनि लेभल 1, 2, 3, 4 छ, 4 छ. अब हेर्नुहोस् त्यो एनएसटिबी नेसनल स्किल टेस्टिङ बोर्ड सिटिबिटी स्थापना हुनुभन्दा 6 वर्ष अगाडि स्थापना भएको हो, होइन र भन्दाखेरि 1989 सिटिबिटी इस्टाब्लिस भयो. ऊ चाहिँ 1983 इस्टाब्लिस भयो, हेर्नुहोस् इन्डिपेन्डेन्ट बडीको रूपमा. तर जब यो सिटिबिटी इस्टाब्लिस भयो त्यो इन्डिपेन्डेन्ट बडीलाई के गरिदियो, गाप दियो. त्यही ठुलो गल्ती,
आफै ट्रेनिङ दिने.
त्यसैले हामीले आफ्नो यो के भन्छ प्रतिवेदन भनेको छौँ, यसलाई कार्यान्वयनमा ल्याउनु पर्यो. नेसनल भोकेसनल स्किल्स क्वालिफिकेसन है लेभलहरू अप्रुभ गर्नु पर्यो, अनि त्यो टेस्ट लिने संस्था चाहिँ इन्डिपेन्डेन्ट हुनु पर्यो
र त्यसलाई डिप्लोमेसी प्रयोग गरेर हामीले एक्रिडिटेसन बाहिर गर्नु पर्यो.
श्रीलङ्कामा त्यही छ, पाकिस्तानमा त्यही छ, बङ्गलादेशमा त्यही छ, भुटानमा त्यही छ. हामीभन्दा पछाडि त्यो नेसनल क्वालिफिकेसन फ्रेमवर्क इम्प्लिमेन्ट गर्नमा अफगानिस्तान छ, अरू धेरै अगाडि बढिसक्यो है. त्यसैले होपफुली यसमा चाहिँ के छ भने अब शिक्षा मन्त्रालयको प्रायोरिटीमै परेन, किनभने प्रायोरिटीमा परेर
यसलाई परेन.
अब जस्तै एउटै कुरा गर्नु, नेताको नेताकै कुरा गर्नुभयो होइन. अब तपाईँले यो प्रश्न चाहिँ के भने अहिले पब्लिक स्कुलमा अहिले टेक्निकल एडुकेसन पढाउँछ होइन, त्यहाँ विद्यालय 9, 10, 11, 12 चाहिँ टेक्निकल सब्जेक्ट लिएर तपाईँ पढाउनुहुन्छ. त्यो पास गरिसकेपछि डिप्लोमा सर करिकुलम फरक छ हेर्नुहोस्. अब म धेरै ठाउँमा यो यही
सिटिभिटले 3 वर्ष पढाउँछ, त्यसले
होइन उनीहरू कहाँ 2 वर्ष होइन, उनीहरूकै 9, 10, 11, 12, 4 वर्ष भयो. तर उनीहरू के भन्छ यो 5 वर्ष हो, किन 12 पढ्यो नि, उनीहरूको 13 वर्ष भयो. यो इन्टर्नसिप गर्छ एक एक वर्ष, चार महिना तिन महिना त्यो 5 वर्ष हो. अब हेर्नुहोस् यसमा विकृति हेर्नुहोस् है, तपाईँको सिटिभिटीको के अरे अब उसमा भनौँ न बोर्डमा काउन्सिलमा अहिले अन्दाजी 700 स्कुलमा होला, यो पब्लिक स्कुल है, प्राइभेटमा दिएको छैन, प्राइभेटको प्रेसर छ. अब कुरा के आयो भने त्यो चलाउने लाइसेन्स दियो भनौँ न अथवा त्यो चलाऊ भन्यो भने त्यो स्कुलले 50 लाख पाउँदो रहेछ. अब नेताहरूले के गर्ने भयो, अब यदि इलेक्सन भइरहेको बेला त पास गर्ने ल, अब 50 लाख गाउँको एउटा स्कुल छ भने त त्यो त धेरै हो. अब कति स्कुलमा राम्रो पनि गरेको छ, मै इन्सपेक्सनमा जाँदाखेरि सिभिल इन्जिनियरिङ दिने एउटा स्कुलमा जान्थे, उसले सायद त्यो स्वीकृति पाएकै 1 वर्ष भइसकेको थियो, अनि मैले सिभिल इन्जिनियरिङको हेरौँ नि त थिएटर लाइटहरूले ल्याएको छ तर थन्किरहेको छ. अब हेर्नुहोस् उसले के गर्यो भने
सर्टिफिकेट मात्रै बाँड्यो,
होइन उसले के गर्यो भने अब महिलाहरूलाई आउनलाई गाह्रो भयो बस्न भने उसले सानो होस्टेल बनाइदियो त्यो पैसा है. उसले राम्रै उद्देश्यले गर्यो, तर त्यो पैसा त त्यो टेक्निकल प्रोग्राम होइन चालुहरूलाई हुने हो नि, त्यसैले यो पैसा बाँड्ने भयो. त्यो आवश्यकता छ कि छैन, त्यसको क्षमता छ कि छैन, त्यो स्कुलमा नहेरिकन 50 लाख आउँछ ल
भने शिक्षा यो यो हेफाजारले जुन एउटा सुशासनै कायम भएन यसलाई गर्नु. म अब अलिकति अकेम श्रेष्ठ अहिले हामीले धेरै छलफल गऱ्यौँ, तपाईँसँग बुदागत रूपमा भन्छु, तपाईँ त्यत्रो लाभ अनुभव पनि छ, 1, 2, 3, 4 भन्दाखेरि यो यो हाम्रो सिप विकास होइन टेक्निकल एजुकेसन र यो स्किल इन्हान्समेन्ट जुन छ अहिले बजारमा जुन एकदम खड्किएको छ त्यसलाई के गर्न पर्ला अहिलेको अवस्थालाई सुधार्नलाई?
पहिला त अब इन्स्टिट्युसनले साँच्चै नै त्यो जुन उहाँले तालिम दिँदै हुनुहुन्छ त्यो सेक्टरमा चाहिने हो कि होइन, त्यो जस्तो कन्स्ट्रक्सन सेक्टरमा हो भने त्यो खालको दक्ष जनशक्ति त्यहाँ आवश्यकता हो कि होइन भन्ने कुरा पहिला त पहिचानै गर्नुपर्छ.
पहिला डिमान्ड नै
डिमान्डै छ कि छैन भने, र डिमान्ड छ भने पनि अब त्यो कहाँ जान्छ त हाम्रो ग्रेजुएट्सहरू उत्पादन भइसकेपछि, उसले त पहिला नै फोर्सी गर्नु पऱ्यो नि, मेरो विद्यार्थीहरू 50 यहाँ जान्छन् 25 यहाँ जान्छन् भन्ने फोर्सी गर्नु पऱ्यो. किनभने हामीले विद्यार्थीले कोही हायर एजुकेसनमा जाला कोही चाहिँ फेरि अब जाने त श्रम बजारमै हो, त्यो कुरा आइडेन्टिफाई गरेपछि मात्र तालिमहरू सञ्चालन गर्नु पऱ्यो. र तालिमहरू सञ्चालन गरिसके पहिला त त्यही डिमान्ड सर्भे नै भयो फर्स्टमा, सेकेन्डमा चाहिँ त्यसको भौतिक पूर्वाधार जस्तो सरले भन्नुभयो कि थ्योरीलाई युजै भएको छैन होइन, भनेपछि ती युज गर्ने कुराहरू के हुन् त जुन मैले अघि ब्ल्याक बक्स भनेको थिएँ, त्यो बक्सभित्र लजिस्टिक कुराहरू उसले कसरी युटिलाइज गर्छ त, कति प्र्याक्टिसमा ल्याउँछ भन्ने कुराहरू चाहिँ त्यहाँ हुनु पर्यो. किन प्र्याक्टिस पनि डिफ्रेन्ट स्टेजेसहरू छ कि, त्यो स्टेजेसहरूमा उसले प्र्याक्टिस गर्ने, एउटा त हामीले डेमोन्स्ट्रेट गरेर सिकाउने भयो भने उसले इम्प्लोयर कहाँ गएर कतिको प्र्याक्टिस गर्ने मौका पायो त, भनेपछि इन्डस्ट्रीमै गएर होइन साथै फिल्डमा गएर कति प्र्याक्टिस गर्ने मौका पायो भन्ने कुराहरू त्यो हुन्छ. दोस्रो अनि अर्को चाहिँ साँच्चै नै हामीसँग डायनामिक करिकुलम के छ त, होइन त्यो करिकुलम डाइनामिक बनाउनलाई चाहिँ कसरी सिटिभिटी स्पेसली उसले चाहिँ कसरी लिने भन्ने कुराहरू छ र
त्यहाँको
फ्लेक्सिबिलिटी चाहियो र अर्को कुरा हामीले छोटो अवधिको तालिमको लागि स्किल टेस्ट गर्दाखेरि अपरेसनल स्किल स्ट्यान्डर्ड्सहरू छिटो छिटो नै अथवा चाहिँ त्यो डिमान्ड अनुसार नै त्यहाँ रिभाइज भएको हुनु पर्यो अथवा नयाँ बनेको हुनु पर्यो किनभने स्किल्स भन्ने कुराहरू त आजको भोलि हुँदैन होइन स्पेसली अघि भन्नुभएको जस्तो हाम्रो आइटीमा भन्यो भने त छिटो नै चेन्ज भइरहन्छ अब कृषिमा भन्यो भने अलिक कम होला तर कृषिमा पनि यति राम्रो डेभलप भएको छ अहिले अनि हाइटेक जुन टनलहरू बनाएर बेमौसमी तरकारीहरू बनाइरहेको छ अहिले यति राम्रोसँग तपाईँ इलाम जानुभयो भने एकदमै रमाइलो वातावरण छ
नयाँ नयाँ टेक्नोलोजी
अपडेट गर्दै यता करिकुलम पनि अपडेट गर्दै त्यही अनुसार टिचरहरूलाई पनि त्यही अनुसार डेभलप गर्दै गऱ्यो भने चाहिँ एउटा क्वालिटी ग्रेजुएट्सहरू निस्किएर जो चाहिँ श्रम बजारमा जाँदाखेरि पनि डिग्निफाइड जब पाउँछ कि भन्ने
हस् धन्यवाद म अब लास्ट क्वेसन परमेश्वरलाई अब यहाँ उहाँले अघि भन्नु लोजिस्टिक भन्नुभयो ट्रेनिङ भन्नुभयो डिमान्ड सर्वे भन्नुभयो अब थत्रो युवा शिक्षा अथवा सिप नपाएको युवा छ यो रिसोर्स कसरी परिचालन तपाईँ त अन्तर्राष्ट्रिय संस्थामा पनि काम गर्नुभएको हुनाले यो रिसोर्स कसरी परिचालन गर्न सकेला
अब हामी जस्तो गरिब देशको रिसोर्स कन्स्ट्रेन्ट त हुन्छ अब यहाँ चाहिँ प्लानिङ कमिसनको भाइस चेयरम्यान हुनुभयो होइन निडहरू अर्जेन्ट निडहरू त अरू हेल्थ सेक्टरमा होला होइन त्यसैले यो ठुलो चुनौती हो नम्बर वान सजिलो छैन ग्रासरुटमा काम गर्नलाई त्यो म्याक्रो लेभलमा हामीले हेरेको छैनौँ तर पनि अब तपाईँ अहिलेको फिफ्टिन्थ प्लानमै हेरौँ न भनेको त छ नि लेखेको त छ पोलिसी डकुमेन्टमा कि इम्प्लोइमेन्ट ओरिएन्टेड ग्रोथको कुराहरू गरेको छ जबसम्म तपाईँले इम्प्लोइमेन्ट दिन सक्नु हुँदैन नि तबसम्म चाहिँ अब कन्ट्रीले डेभलप गर्छ भन्ने मान्यता हुँदैन अब अहिले तपाईँ अन्दाजी गर्नुहोस् इन्डियाको सम्मत गरेर 50 लाख नेपालीहरू चाहिँ विदेशमा काम गर्छ त्यसमा अन्दाजी म पनि अस्ति भर्खरै पेनाङ र मलेसिया गएको थिएँ त्यसमा अन्दाजी 20 लाख चाहिँ इन्डिया बाहिर होला 20-25, 21-22 लाखको भन्दाखेरि अन्दाजी 20-22 लाख इन्डियामा छ त्यसको त रेकर्ड छैन किनभने आज गयो
त्यो
कृषिमा गयो भोलि आयो होइन अब त्यसैले अब उहाँहरूको पीडा त्यो इन्डियाकोलाई छोडेर है मैले 20 लाखकोमा 2% मात्रै स्किल छ सेमी स्किल तपाईँको 10-12 होला अरू सबै अनस्किल लेख्न पनि आउँदैन हेर्नुहोस् भनेपछि अब आएर अब नेताहरूले भाषण सुनिहाल्नुभयो तपाईँले
बुझेँ तर हामीले जस्तै 7-8 बिलियन डलर रेमिटेन्समा ल्याउँछौँ त्यसमा अब मोर देन 70% चाहिँ अनस्किल छन् तिनीहरूलाई त इन्भेस्ट गर्नु पर्यो नि
हो
गभर्मेन्टबाट पैसा ल्याउने
अब गाउँबाट पैसा भन्दा पनि यिनीहरूलाई फोकस ग्रुप गरिकन त्यही अहिले मैले एउटा सिङ्गल विन्डो सिस्टमबाट किन अहिले छरिएको छ अब सिङ्गल विन्डो एउटा कन्ट्रोलिङ एउटा मोटिभेटेड सिङ्गल फन्ड एडमिनिस्ट्रेटर ल्यायो भने अहिले भइरहेकै पैसा पनि कहाँ चाहिँ खर्च गर्ने है भन्ने कुरामा अब सिटिभिजको अघि कुरा गरिहाल्यो नि 50% अन्डर युटिलाइज छ भने त्यो त ठुलो प्रश्न हो नि इन्क्रिज गर्नलाई त के गर्ने त भनिकन त आयो नि त्यहाँ स्टाफहरू छ स्टाफहरू त निकालेको छैन होला होइन भनेपछि त्यो ठुलो इस्यु चाहिँ छ सबभन्दा है र मलाई के भने रिसोर्सेस बढाउनु पर्ला तर यो जुन छरिएको पैसा छ अब जस्तो
त्यसलाई अप्टिमाइज गर्नु पर्यो
प्रधानमन्त्री स्वरोजगार योजना भन्ने छ अब त्यो पनि छर्ने हो
होइन त्यो त आज विश्व ब्याङ्कबाट ऋण ल्याएर झार गोड्न खर्च गरेर
ऋण त्यो त है अब त्यो ऋण बोकेको छ भनेपछि अब इन्डियाको कुरा गर्दाखेरि नेहरूले आइआइटीमा फोकस गर्यो स्किलमा फोकस गरेन हेर्नुहोस् है र इन्डिया चाहिँ सबभन्दा नराम्रो इक्जाम्पल हो स्किल्स डेभलपमेन्टलाई नेहरू मोदी आएपछि मात्रै र 2020 जुन एजुकेसन पोलिसीमा उसले जोड चाहिँ के दियो भने अब यो सिप विकासमै जोड दिनुपर्छ भनिकन मिनिस्ट्री अलग्गै राख्यो त्यसै हुनाले अब त्यो गल्ती हामीले गर्नु भएन त्यसको मतलब इन्जिनियरिङमा जोड नदेऊ भनेको होइन तर इन्जिनियरिङभन्दा अहिले सिप विकासमै जोड दिनुपर्छ जस्तो मलाई
हस् यहाँहरू दुवैजनालाई प्राध्यापक प्रमोद बहादुर श्रेष्ठ र अकिम श्रेष्ठ यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद आजको यो कार्यक्रम आर्थिक विकास सम्बन्धी जुन छलफल चलाएका थियौँ यसबाट हामी बिदा चाहन्छौँ।